دین اسلام پر مجھے یا رب، دین اسلام پر مجھے یا رب، استقامت تو مرحمت فرما.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. مدنی چینل کے ناظرین اور پیارے پیارے اسلامی بھائیوں، آپ کو ویلکم کہتے ہیں اپنے پروگرام پاکیزہ زندگی میں. اس پاکیزہ زندگی میں ہم ایسی باتیں سیکھتے ہیں کہ جن کو اپنی لائف کے اندر اپلائی کرنے کے بعد ہم اپنی زندگی کو خوشنما کر سکتے ہیں، اچھا بنا سکتے ہیں. اور پروگرام کی خاصیت کیا ہے کہ ہمارے ساتھ ہوتے رکن شورا، ان کی پیارے پیاری باتیں ہوتی ہیں، اور امیر اہل سنت شیخ طریقت دامت برکاتہم العالیہ کے مدنی گلدستے بھی ہوتے ہیں، کچھ پیکیجز بھی ہوتے ہیں، اس کے ذریعے بھی ہم اچھی اچھی باتیں جاننے کی کوشش کرتے ہیں. پروگرام کا نام ہے پاکیزہ زندگی. جو باتیں سیکھتے ہیں وہ کون سی ہوتی ہیں؟ کہ ہمارا دل پاکیزہ ہو. دل پاکیزہ ہوگا، صاف ہوگا، تو اعمال بھی صاف ہو جائیں گے. آئیے چلتے رکن شورا کی طرف، اور آج جانتے ہیں کہ وہ کس موضوع پر ہمیں رہنمائی دے رہے ہیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ.
یہ سب خیریت سے ہیں؟
الحمدللہ رب العالمین. ماشاءاللہ آج آپ نے سبقت فرمائی سلام فرمانے میں.
کیا بات ہے،
پہلے شروع کر لیتے، اس میں کیا حکمت تھی؟
کوشش ہونی چاہیے.
اچھا،
پہل کی جائے
سلام کرنے میں پہل.
اور آپ خیریت سے ہیں؟
اللہ کا کرم ہے، الحمدللہ رب العالمین علی کل حال.
ماشاءاللہ.
جی حضور، آج کیا فرمائیں گے؟
موضوع ہے صبر.
صبر،
ہاں، اس پہ بڑا کرنا پڑے گا آپ کو صبر.
اچھا،
اصل ایک تو چیز ہوتی ہے کہ وہ مثال کے طور پر کبھی ہم کچھ چیزیں برداشت کر لیتے ہیں.
ٹھیک ہے،
ایک ہے برداشت کرنا اور ایک ہے صبر کرنا.
اچھا، فرق ہے.
فرق ہے. صبر کے معنی کیا ہے، مطلب کیا ہے، مفہوم کیا ہے، اور دوسری چیز یعنی دین نے صبر کو کس طرح کرنے کی تعلیم دی ہے، دین کس طرح کا صبر چاہتا ہے.
صحیح،
اس کو سمجھنا ضروری ہے.
ٹھیک ہو گیا.
بعض باتیں بندہ کسی وجہ سے برداشت کر رہا ہوتا ہے، مگر وہ صبر ہے یا نہیں ہے اس کو طے کرنا پڑے گا.
اچھا جی.
جی، صبر کی بہت اہمیت ہے. قرآن پاک میں اللہ پاک ارشاد فرماتا ہے، یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاة ان اللہ مع الصابرین. ترجمہ، اے ایمان والو، صبر اور نماز سے مدد مانگو، بے شک اللہ صبر والوں کے ساتھ ہے. علماء فرماتے ہیں صبر سے مدد طلب کرنا، یعنی صبر کے ذریعے مدد حاصل کرنا، یہ ہے نمبر ایک عبادات کی ادائیگی.
اچھا،
نمبر دو گناہوں سے رکنا، اور نمبر تین نفسانی خواہشات کو پورا نہ کرنا. ان تین چیزوں پر صبر، یعنی عبادت کرنے میں صبر چاہیے.
اچھا،
کبھی پرابلم ہے عبادت کرنے میں، سردی ہے، تھوڑا برداشت کرنا پڑے گا، لیکن برداشت کر کر نماز پڑھنی پڑے گی،
یہ بھی صبر ہے.
یہ صبر ہے. گناہوں سے رکنا، بھائی گناہ کرنے کا جی چاہ رہا ہے بندے کا، کوئی چیز کرنے کا، مثلا گانے سننے کا جی چاہ رہا ہے، فلم دیکھنے کا جی چاہ رہا ہے، برداشت کرے، رکے، اپنے آپ کو روکے، یہ بھی صبر ہے. اسی طرح کوئی انسان جو ہے وہ اپنی خواہش پوری کرنا چاہتا ہے، اس سے اللہ کی رضا کے لیے رک جانا، یہ بھی صبر ہے.
ٹھیک ہے جی. مدنی چینل کے ناظرین، ہو سکتا ہے بعض کے ذہن میں صرف یہی ہو، جناب چوٹ لگی تو ہاں ہوں نہیں کر رہا ہے، بیمار ہوئے تو شکوا شکایت نہیں کر رہے، یہی صبر ہے. صبر کا مفہوم وسیع ہے، جیسا کہ ابھی ہم نے سنا کہ عبادت کرنے پر بھی صبر کرنا کہ مشکل ہے، لیکن پھر بھی عبادت کر رہے ہیں.
آیت جو ہے اس میں نماز و صبر کا بطور خاص ذکر کیا گیا، یعنی نماز سے اور صبر سے، ان دو چیزوں سے مدد حاصل کرو. اس کی وجہ یہ ہے کہ بدن پر باطنی اعمال یعنی جو دل سے اعمال تعلق رکھتے ہیں ان میں سب سے سخت صبر ہے،
اچھا،
اور ظاہری اعمال میں سب سے مشکل نماز ہے. اس لیے ان دو چیزوں کا ذکر یہاں پر کیا گیا کہ ان کے ذریعے صبر کیا جائے. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، اللہ پاک فرماتا ہے، جب میں اپنے کسی بندے کو اس کے جسم، مال یا اولاد کے ذریعے آزمائش میں مبتلا کروں، پھر وہ صبر جمیل کے ساتھ، اچھے صبر کے ساتھ، یعنی شکوہ شکایت اور واویلا کے بغیر اس کا استقبال کرے، جو آئی ہے مصیبت اس میں چیخ چکار نہیں کی، اس مصیبت کو اس نے فیس کیا، استقبال کرے، تو قیامت کے دن مجھے حیا آئے گی کہ اس کے لیے میزان قائم کروں یا اس کا نامہ اعمال کھولوں. یعنی نہ میں اس کے لیے میزان قائم کروں گا اور نہ ہی نامہ اعمال کھولوں گا.
سبحان اللہ. یعنی کوئی مشکل آئی، کوئی تنگی آئی، کوئی پریشانی آئی اور آدمی نے اس پر صبر کر لیا، کتنی زبردست اس کے لیے اجر بیان ہو رہا ہے کہ اللہ تعالیٰ فرماتا ہے کہ مجھے اس بات سے حیا آتی ہے کہ قیامت کے روز اس کے لیے میزان لگاؤں، یعنی حساب کے لیے جو معاملات ہوں گے اس کا نامہ اعمال کھولا جائے.
یعنی یہ چونکہ لازمی بات ہے، قیامت کے دن تو حساب کتاب ہوگا، مگر ایک تعداد ایسی بھی ہوگی جسے بلا حساب جنت میں داخل کیا جائے گا.
تو
یہاں پر یہ چیز ہے کہ اس شخص کے حساب لینے سے حیا کی بات بیان کی گئی، جو کہ بہت بڑی بات ہے،
بہت بڑی بات.
اچھا، اب یہاں پر ایک بات بھی پتہ چلی جو ہم نے اب تک کی تفصیل بیان کی ہے، عبادات میں بھی صبر ہے، گناہ سے بچنے میں بھی صبر ہے، اور اس طرح یہی مصیبتیں وغیرہ جو پہنچتی ہیں اس میں بھی صبر ہے. اللہ پاک کی رضا کے لیے اپنی خواہش کو پورا نہ کرنے پر بھی صبر ہے. تو صبر کا معنی اور مفہوم زیادہ ہے، صرف چوٹ پر صبر کرنا ہی صبر نہیں ہے. آپ کو امیر علیہ سنت کا مدنی گلدستہ دکھاتے ہیں.
کیا بات،
بہت ساری باتیں کرنے کے بعد اگر جب وہ کہتا ہے کہ بھائی اب بس صبر کریں، تو کہا جی بس صبر ہی تو ہے، بس صبر ہی تو کر رہے ہیں.
صبر تو اول صدمے میں ہوتا ہے، حدیث پاک میں صبر اول صدمے میں ہوتا ہے، بعد میں تو صبر آ ہی جاتا ہے. تو اس لیے وہ جیسے ہی تکلیف آئی بندہ بس چپ ہو جائے، بولے نہیں، کسی کو بتائے نہیں، اور اپنے بدن کی یعنی باڈی لینگویج بھی ایسی نہ کرے کہ سامنے والا سمجھ جائے کس کو کوئی تکلیف ہے. ورنہ چلو میں بولتا نہیں ہوں لیکن منہ بگاڑوں اور کروں تو ذرا کوئی پوچھے کیا ہوا کیا ہوا، خود تھوڑی بتایا، پوچھا تو بتایا، لیکن پہلے باڈی لینگویج کے ذریعے بورڈ تو چڑھا رکھا تھا اپنے بدن پر یا اپنے چہرے پر کہ مجھے پوچھو کہ مجھے کیا تکلیف ہے. انما الاعمال بالنیات، تو ہمارے یہ طرح طرح کی ٹیکنیک ہوتی ہے کیا. تکلیف کا اظہار اگر دوسرے کے سامنے بلا ضرورت کر دیا نا، تو اب وہ صبر کا جو منزل تھی نا وہ تو حد سے نکل گئی. بلا ضرورت اظہار نہ کرے، ہے بڑا مشکل کام، اب آپ کی جیب کٹ جائے ہے نا، اور آپ سے صبر ہو جائے اور کسی کو نہ بولو، آپ کا موبائل فون گن پوائنٹ پر چھین لے اور آپ یہ کہ بالکل مسکراتے ہوئے آ کر مدنی مذاکرے میں بیٹھ جائیں، موبائل کا کرتا ہوں کہ نہیں ہو سکتا، یعنی کہ پکڑ پکڑ کے بولتا ہے کہ میرا موبائل نکل گیا، گن پوائنٹ پہ لے لیا میرا موبائل، یار مجھے دھمکی دی، یار میں نے دے دیا، میں جھگڑا کرتا تو یہ تو فائر کر دینا تھا اس نے، پتہ نہیں طرح طرح سے وہ کسی طرح ہمدردیاں لے لیے کہ وہ کوئی میری ہمدردی، اچھا تیرا موبائل چلا گیا. بعض اوقات یہ ہوتا ہے کہ اسی ناک کٹتی ہے، آپ لاکھ اپنی مصیبت اگلے کے سامنے بیان کرو، اس کے کان پر جو تک نہیں رینگتی تو وہ کچھ بھی نہیں بولتا، اچھا کر کے یوں کہہ کے چلا جائے گا. تو بہرحال بندے کو کیا بولنا تھا، اللہ کی بارگاہ میں عرض کرے، اللہ کی بارگاہ میں عرض کرنا یہ بے صبری نہیں ہے، دعا کرنا یہ بے صبری نہیں ہے، اللہ کی بارگاہ میں عرض کرے، دعا کرے. واقعی شیطان جو ہے نا، نفس ہے نا، یہ صبر کرنے نہیں دیتے کہ جنت کا خزانہ اتنی آسانی سے مل رہا ہو، تو یہ نفس و شیطان ہم کو کہاں حاصل کرنے دیں گے. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
देखिए सबसे पहली चीज जो है ना, सब्र की पूरी वजाहत को समझना जरूरी है। इस्लाम ने जिस काम को करने का हुक्म दिया उस पर अमल करना,
सही,
या जिस काम से दीन इस्लाम ने दूर रहने का हुक्म दिया उससे बचना,
सब्र है,
ये सब्र है। यानी आपने अपने ऊपर एक चीज में एक आपने पाबंद किया, भाई ये काम करना पड़ेगा, फजर के लिए उठना पड़ेगा, वुजू करना पड़ेगा, नमाज खड़े होकर किबला रुख पढ़नी पड़ेगी, और इस्लामी बहनों तक तो समझे ये काम हो गया, वो तो घर पे पढ़ रही हैं, और जिस पर जमात वाजिब है उसको मस्जिद आकर जमात से नमाज पढ़नी पड़ेगी। अब लाजमी बात है, आपने अपने ऊपर कुछ मशक्कत तो डाली है ना, बोझ तो डाला है। आप रात को मिसाल थोड़ा लेट भी सोए हैं तब भी आपको उसी टाइम पर उठना है जो फजर का टाइम है। आपके रात देर से सोने या जल्दी सोने से वो टाइम पे फर्क नहीं आएगा, यहाँ तक कि अगर आप ज्यादा लेट सोते हो और आप उठ नहीं पाते फजर में तो आपको कहा जाएगा कि आप लेट नहीं सो सकते, आपको जल्दी सोना होगा, आपको फजर के लिए उठना है, फजर में उठना है। कभी सर्दी लगती है तो सर्दी बर्दाश्त करनी पड़ेगी, कभी कोई मसला है तो उसको बर्दाश्त जो करना है वो आपको करना होगा, और ये बर्दाश्त करना सब्र में शामिल है। इसी तरह दीन ने जिस बात से रुकने का हुक्म दिया है उस बात से रुकना, क्या माना हुए? मिसाल के तौर पर हमारा जी चाहता है भाई सारे लोग हैं, सभी तो गाना सुन रहे हैं, हमने भी सुनना है, सभी तो ये काम कर रहे हैं, वो हमने करना है। जो काम दीन ने मना किए हैं, गाना आप नहीं सुन सकते, फिल्म आप नहीं देख सकते, बद निगाही आप नहीं कर सकते, सारी दुनिया कर रही है ये भी कोई बात नहीं है। इसी तरह मिसाल के तौर पर जिस चीज से दीन ने रोक दिया आपने उसमें रोकना है, खा दुनिया एक काम कर रही हो, सारे दोस्त मिलकर फिल्म देखने जा रहे हैं, नहीं आप नहीं जा सकते। यही तो बात है कि आपको इस बात को बर्दाश्त करना पड़ेगा, रोकना पड़ेगा, अपने आप को रोकना पड़ेगा, बोल्ड स्टेप लेना पड़ेगा। दोस्त कह रहे हैं, यूं कहिए ना कि आप पर इंफिरादी कोशिश हो रही है, इज्तिमाई कोशिश हो रही है, आ जाओ यार कुछ नहीं होता, थोड़ी सी देख लेना फुला चीज, नहीं। अब आप इस मामले में अलग होंगे, और ऐसे दोस्तों का यही नुकसान होता है कि ऐसी दोस्ती बंदे को गुनाहों की तरफ लेकर जाती है। तो इस चीज से रुकना ये भी सब्र
सब्र कहलाएगा।
और चीज
ठीक है,
अक्ल जिस काम को करने का कहे या जिस काम को छोड़ने का मशवरा दे, तो जिस काम को करने का कहे उसको करना, और जिस काम को छोड़ने का मशवरा दे उस काम को छोड़ देना। यानी यूं समझे कि घर वालों की, पड़ोसियों की, रिश्तेदारों की बद अखलाकी बर्दाश्त ना करना, ये चीज बेसब्री में आएगी। भाई आप ये समझे कि एक अकलमंद शख्स की अकल ये तकाजा करती है, यार अगर इससे बुरा किया है तो मुझे जो है ना इससे इस बात को इग्नोर करना चाहिए, केस नहीं बनाना चाहिए, इग्नोर करो इस मामले को, क्योंकि बद अखलाकी हुई आपके साथ, बदसलूकी हुई आपके साथ, तो इस मौके पर बदला ना लेना। वन साइडेड एक केस हो गया, आपने बर्दाश्त कर लिया, आपने रिप्लाई नहीं किया, यानी नेगेटिव रिप्लाई आपकी तरफ से नहीं गया, आपने उस चीज को बर्दाश्त कर लिया या खड़े रह गए, तो अब ये जो चीज है ये भी सब्र है, और ये वो सब्र है जो अकल के तकाजे के मुताबिक है कि आपने यहाँ पर बदसलूकी नहीं करनी, आपका एटीट्यूड खराब नहीं हो, दूसरे ने खराब किया, आप यहाँ रुक गए, आपने ब्रेक लगा दी।
तो यहाँ अगर मैं एक सवाल करूँ कि घर वालों को देखा जी वो बद अखलाकी और बुराइयों में पड़ रहे हैं, ठीक है जी मैं सब्र कर रहा हूँ, जो कर रहा कर रहे हैं, घर वालों को देखा वो गुनाहों में मशगूल है, हम रुक गए भाई, हम कुछ नहीं कह रहे।
वो एक और बात है, वो तो यही बात
है, इधर नहीं आएगी।
दीन ने जहाँ आपको जो आपकी जिम्मेदारी दी बुराई रोकने की, वो आपको पूरी करनी पड़ेगी,
सही,
वो भी आपकी कुदरत
के मुताबिक। कोई सबर नहीं है कि वो बुराइयां कर रहे हैं तो मैं बैठा हुआ हूँ, ठीक है उन्हें करने दूं,
नहीं, लेकिन लाजमी बात है उसमें भी आपका एक दायरेकार है, जिस दायरेकार के मुताबिक आप समझा सकते हैं वो चीज देखनी पड़ेगी, उससे आगे हटकर नहीं होगा। हाँ, जहाँ आपका दायरेकार बनता है वहाँ आपने ये काम नहीं किया तो आप, ये तो सेकंड स्टेप है बुराई वाला, फर्स्ट स्टेप ये है कि बच्चा जब छोटा है उसी वक्त उसकी तरबियत करनी है ना, कि वो बुराइयों की तरफ ना जाए। पहले हमने तरबियत की नहीं, वो बुराइयों की तरफ चला गया है, तो अब बुराइयों की तरफ जाने से रोक नहीं रहे, तो ये दूसरी गलती कर रहे हैं। फर्स्ट स्टेप में ही उसको रोकना होगा, कि उसको समझाया जाए शुरू में ही, बुराई कर ना रोकना पड़े, पहले से ही उसका जहन बनाया जाए कि बुराई की तरफ ना जाए। और इन केस बुराई की तरफ चला गया तो जितनी आपको कुदरत है उतना रोकना होगा। लेकिन यहाँ बात हो रही है कि आपसे जाती तौर पर किसी ने बदअखलाकी की है, तो अब आप ऐसे मौके पर उस चीज को फेस कर बर्दाश्त करेंगे, रिप्लाई नहीं करेंगे। ये चीज एक सब्र है जो अकल के तकाजों के मुताबिक है, और इसकी मिसाल जो है वो उलमा ने बयान की। इसी तरह फराइज वाजिबात सुन्नतें मुस्तहबात को अदा करने में जो मुश्किल होती है, क्योंकि जिस चीज को दीन ने कहा कि ये काम करो, हाँ एक चीज को दीन ने लाजिम किया हो या ना किया हो, यानी एक चीज है बंदे ने इशराक चाश की नमाज पढ़नी है, मगर ऐसा है कि सर्दी लग रही है फिर भी वो वजू कर रहा है। अब वो ऐसे मौके पर ये काम कर रहा है अल्लाह की रजा के लिए, तो ये भी सब्र है। नफल के लिए भी होगा तब भी सब्र है, और अगर फराइज के लिए होगा तो ये सब्र लाजिम है कि फजर तो पढ़नी पड़ेगी आपको। इसी तरह जिस चीज का दीन ने मना किया, जैसे हराम हो गया, मकरूह तहरीमी हो गया, अब इन सारी चीजों से बचना, इसकी मशक्कत उठाना, ये भी सब्र है।
यानी इसको हम मिसाल ले सकते हैं कि जॉब की नीड भी है और जरूरत भी है, और ऑफर आई है सूदी इदारे से,
हाँ नाजायज अगर काम के ऑफर आई है तो बंदा इस पे सब्र करे,
रुक जाए, नहीं ले रहा है वो जॉब ये सोच के कि ये करना जायज नहीं है, जैसा शरीयत ने बयान किया हो कि ये जॉब हलाल नहीं है, अब जरूरत भी है, नौकरी मिल भी नहीं रही, फिर भी नहीं करें, कर रुक गए तो इस पे हमें
बिल्कुल सवाब मिलेगा। ये भी सब्र है, अपने आप को उस बात से रोकना जिस बात से रुकने का दीन ने हुक्म दिया है, ये बर्दाश्त भी सब्र है। इसी तरह बीमारी, कहत साली, रोजी की कमी, इन सारी चीजों पर सब्र करना, ये भी सब्र है। यानी ये सब बीमारी वगैरह पे सब्र का तो एक जहन होता है, लोगों के अंदर पाया जाता है। अच्छा, किसी की बद अखलाकी, किसी का एटीट्यूड सही नहीं था आपके साथ, मिस एटीट्यूड हुआ, उस पर भी सब्र का कहा जाता है। ये दो बातें तो कही जाती है, लेकिन दो बातें और भी है, अपने आप को गुनाहों से बचाना और नेकियों की तरफ लाना, तो ये चीज भी सब्र का हिस्सा है।
सब्र के हवाले से क्वेश्चन जहन में आया, जो अमीर अहले सुन्नत का मदनी मुजाकरा सुना था उसमें भी, और जो आपने बात की उसके हवाले से भी, कि बदअखलाकी किसी ने नहीं की, यानी बदअखलाकी की एक मिसाल एक्सट्रीम ले लेते हैं कि मोबाइल ही छीन लिया, अब गन पॉइंट पे मोबाइल लेकर चला गया, तो क्या मतलब कैसे सब्र करें, चुपचाप आके बैठे रहे, मतलब बंदा बोले भी नहीं भाई मेरा मोबाइल ले गया यार, मेरे साथ ये हो गया, किसी ने जी मारा रस्ते में, और जरा सी हमारा थोड़ा बहुत एक्सीडेंट, हल्की सी लग गई थी बाइक, उसने जी धो दिया पकड़ गए, अब हम घर आके कुछ बोले भी नहीं जी हमारे साथ,
भाई आप धुल तो गए हैं, आप खुद ही तो बता रहे हैं कि उससे धो दिया, आप धुल गए, आपके वहाँ आकर बोलने से क्या होगा, मिसाल आप समझे,
चुप बैठना है,
चुप नहीं बैठना, एक बात बयान हो रही। देखिए, एक चीज है जरूरतन किसी को एक बात बयान करना, एक ये के मिसाल के तौर पर आपके यहाँ क्या हुआ, आप घर पर गए थे, घर पर जो आपका मोबाइल की कार्रवाई थी वो हो गई, अब घर पर पहुंचे, आप जिस दुकान से जाते हैं रोजाना, रात को आप जाकर डबल रोटी और अंडे वगैरह लेकर नाश्ते का सामान घर पर लेकर आते हैं, बेकरी जाते हैं, अब आप पहुंचे बेकरी में, अरे भाई ये हो गया आज तो, बेकरी में ये काम किया, दूध वाले के पास गए, अरे मैं तो आज तबाही हो गया, तुम्हारे पास आने से पहले ये हो गया, तो फुला रस्ते में पड़ोसी मिल गया तो ये हो गया। अब मामला ये था कि आप घर पे पहुंचे, कुछ और हो गया, मिसाल के तौर पे आपने जैसे कहा धुलाई हो गई थी आपकी, तो कुछ कपड़े वगैरह कोई ऐसी चीज हो गई, तो कोई प्रॉब्लम हो गई, घर पर इजहार हो गया, ऐसा मसला कुछ हो गया था, यूं हो गया और ऐसा मामला हो गया, या किसी ने ऐसे ही कर दिया कि चोट वगैरह लग गई, तो कोई पूछेगा ही भाई क्या हो गया, तो अब आपके पूछने पर बता दिया, चेहरा बता रहा है कि कुछ हुआ, तो आपसे इजहार हमदर्दी के लिए कोई पूछेगा तो आपने रिप्लाई कर दिया। अब आप जाकर 10 जगह पर जाकर ये बात खुद ही बयान करते जा रहे हैं, तो ये चीज तो सब्र नहीं है ना,
जरूरतन बयान कर दिया तो हर्ज नहीं है, बिला वजह दुनिया में गाते फिरे तो अब ये सब्र के मुनाफी हो जाए।
आपने जो बात की ना मुसीबत का जैसे तस्किरा, इस पर मैं आपको अमीरुल सुन्नत का एक मदनी गुलदस्ता भी दिखाता हूँ, उससे आपको और वजाहत हो जाएगी।
क्या अपनी बीमारियों परेशानियों मुसीबत दूसरों के साथ शेयर कर सकते हैं?
जवाब इरशाद फरमा दीजिए।
अपनी मुसीबतें दूसरों को शेयर करना, अब ये शेयर करने में तो ज़रा बेसब्री तो सामने आ जाती है कि वो दूसरे को बता किस लिए रहा है। हाँ, किसी बुजुर्ग से कह रहा है, अपनी मस्जिद के इमाम साहब से कह रहा है, फिर आलिम दीन से कह रहा है अपनी मुसीबत के, ताकि वो दुआ करें, या डॉक्टर को बता रहा है कि वो मुसीबत बीमारी की सूरत में, इसलिए कि डॉक्टर इसका इलाज करे। और जिसको भी जरूरतन बता रहा है उसको भी वो लिमिटेड बता रहा है, जिस चीज की जरूरत नहीं है वो नहीं बता रहा, तब तो ये बेसब्री में नहीं आएगा और सवाब भी जाया नहीं होगा। तो अब ये कि डॉक्टर को बताते या किसी से, मतलब कोई मकसद है भी बताने का, तब भी आमतौर पर मुबालगे की आदत बहुत होती है। बुखार आया तो बोलेंगे शदीद बुखार आया, सख्त बुखार है। दर्द हो रहा तो बोले शदीद दर्द हो रहा है। सर्दी है तो शदीद सर्दी है। तो अगर है तो ठीक है, शदीद बुखार है तो ठीक है, शदीद कहने में अर्ज नहीं है। शदीद दर्द है तो भी कहने में अर्ज नहीं है। लेकिन बाजों का तो होता नहीं है ऐसा, वैसे यूं जो झूठा इजहार करता ना बीमारी का, तो उसके लिए वो हदीस पाक में ये वईद तो मौजूद है कि ये कहीं वैसा ही बीमार ना हो जाए।
फरमान मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम, ला तमारदू फतमरदू, यानी झूठे बीमार ना बनो कि वाकई बीमार हो जाओगे।
सल्लु अलल हबीब
सल्लल्लाहु तआला मुहम्मद।
क्या खूबसूरत बातें अमीर अहले सुन्नत ने हमें बताई, इसमें हमारे लिए बहुत कुछ सीखने के लिए मौजूद है कि किस तरह से हमारे यहाँ वावेला होता है, बेसब्री का मुजाहरा हो रहा होता है, बाज़ औक़ात तो उतनी तकलीफ होती भी नहीं है जितनी बयान की जा रही होती है। हालांकि असल तो ये था, बेसिक तो ये थी कि अगर कोई मुसीबत आई भी है, कोई तकलीफ आई भी है, तो अल्लाह ताला की रज़ा के लिए, उससे अजर हासिल करने के लिए, सवाब की नीयत से हम उस पर सब्र करें। कोई मुसीबत, कोई परेशानी, कुछ भी आया है किसकी तरफ से आया, इन्होंने एक मुसलमान होने की हैसियत से हम जानते हैं कि जितनी आजमाइशें होती हैं, जितने मसाइब होते हैं, ये अल्लाह पाक की तरफ से आते हैं। अल्लाह पाक की तरफ से ये मुसीबत आई है, ये आजमाइश आई है, और उसी के हुक्म पर अमल करते हुए हम सब्र कर लेंगे तो यकीन जानिए अल्लाह तबारक व ताला की तरफ से रहमतों के वो खजाने हासिल होते हैं, वो खजाने हासिल होते हैं, एक लम्हे का वो सब्र होता है, उसके बदले में जो अल्लाह तबारक व ताला अजर अता फरमाता है उसकी कोई नियाहत नहीं है। आइए रुकने शुरा की तरफ चलते हैं, उनसे कुछ मालूम करते हैं कि अगर हम सब्र करेंगे तो इस सब्र पे हमें अजर क्या मिलने वाला है। हुजूर सब्र किया, क्या मिलेगा कुछ?
हजरत सैयदना मूसा अलैहिस्सलाम ने मुनाजात करते हुए अर्ज की, ए मेरे रब, तेरी मखलूक में से कौन सा बंदा तुझे ज्यादा महबूब है?
सुभान अल्लाह।
इरशाद फरमाया, जिससे मैं उसकी महबूब चीज ले लूं तो वो मुझसे राजी रहे। यानी एक बात आप समझें, सब्र का मफहूम समझें, मुसीबत वगैरह पे जो सब्र है उसमें ये कि अल्लाह पाक ने एक चीज दी और अल्लाह पाक ने वो चीज ले ली, तो जो चीज अल्लाह पाक ने दी और अल्लाह पाक ने ले ली तो बंदे को उस पे शोर मचाने की क्या जरूरत है?
अल्लाह, क्या खूबसूरत बात।
अल्लाह पाक की जो नेमत है ना, उसका एक मफहूम अगर आप समझेंगे तो बहुत ज्यादा बात समझ में आएगी। अल्लाह पाक की हर नेमत जो है ना वो फजल है। क्या मतलब हुआ? हाथ है अल्लाह की नेमत है, आंख है अल्लाह की नेमत है, कान है अल्लाह की नेमत है, जबान है अल्लाह पाक की नेमत है। अच्छा, जिसे अल्लाह पाक ने हाथ दिए, कान दिए, नाक दी, उसको आंख दी, क्या वो शख्स इस बात का हकदार था कि उसको हाथ दिए जाए, कान दिए जाए, नाक दी जाए, आंखें दी जाए, पैर दिए जाए? कोई शख्स इस बात का हकदार नहीं था कि उसको ये नेमतें दी जाए। ये अल्लाह पाक ने अपने फजल से इनायत फरमाई। मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह तआला ने बड़ी प्यारी बात इरशाद फरमाई कि अल्लाह पाक की जितनी भी नेमतें ना सब अतिया है, सारी चीजें अल्लाह पाक ने अपने फजल से अता फरमाई। तो ये चीजें इंसान जब जाने ना कि जो चीज मुझे मिली है ना, मैं उसका हकदार नहीं हूँ, मेरे रब का फजल है कि मेरे रब ने मुझे दी। اچھا جس رب نے بغیر کہتے ہیں لفظ استحقاق کے آپ کے حقدار ہونے کے بغیر ایک چیز عطا فرمائی وہ اس کا فضل تھا، جتنا عرصہ چاہا اس نے دی اور جب چاہا اس نے واپس لے لی.
اللہ اللہ.
اچھا پھر یہ مزے کی بات، دی اس نے اپنے فضل سے، واپس لی اپنے عدل سے، اور اس کے بعد بندے کو صبر کی وہ خود توفیق دیتا ہے، جو صبر کرے اس پر اجر بھی عطا فرماتا ہے.
کیا خوبصورت بات ہے.
اب یہ آپ سمجھے اللہ پاک کی رحمت کو سمجھے آپ کو کہ اللہ پاک کی بڑی رحمت ہے کہ ایک بندے کو ایک مصیبت میں اگر اللہ پاک مبتلا فرماتا ہے تو اس کی آزمائی ضرور ہے، مگر اس کو اس کے ساتھ بہت اجر دیا جاتا ہے.
کیا بات ہے. مدنی چینل کے ناظرین، یہ صبر حاصل کرنا، صبر پر اجر بہت ہے، لیکن بعض وقت وہی ہوتا ہے کہ اس کو حاصل کیسے کریں، اس پر تھوڑا سا مشکل ہوتا ہے. تو یہ ایک بڑی پیاری بات رکن شورا نے توجہ دلائی کہ اگر یوں ہم اپنا مائنڈ بنائیں، ذہن بنائیں نا، کہ یہ جو نعمتیں ہیں ہمارے پاس، کوئی بھی نعمت ہو، آپ کو دولت کی صورت میں ہو، نوکری کی صورت میں ہو، جاب کی صورت میں ہو، مال کی صورت میں ہو، اولاد کی صورت میں ہو، ان چیزوں میں ہوتا ہے نا، نقصان ہو جاتا ہے، بعض اوقات مال چھن جاتا ہے، بعض اوقات ننھا سا بچہ ہے، اولاد ہے، وہ انتقال کر جاتی ہے، کوئی پریشانی کا ہم شکار ہو جاتے ہیں، صحت میں جو ہے کوئی پرابلم ہو جاتی ہے اپنی یا اولاد کی، تو یہ سب کچھ کس نے دیا تھا؟ اللہ نے محض اپنے فضل سے دیا تھا. ہمارا کوئی استحقاق نہیں تھا، ہم کوئی حقدار نہیں تھے کہ نہیں یہ ہمیں چاہیے ہی چاہیے، یہ ہونی ہی چاہیے. اللہ تعالیٰ نے اپنے فضل سے عطا فرمایا. اب عدل سے اس نے چیزیں واپس لے لی، اب اس پر اگر ہم صبر کر لیتے ہیں تو اللہ تبارک و تعالیٰ اس پر بھی اجر عطا فرمائے گا. کیا بات ہے. یہ ذہن بنائیں گے انشاءاللہ صبر کرنا کچھ آسان ہوگا.
صبر کرنا لازمی بات ہے. اللہ پاک کی نعمتوں کی فہرست ایک بندہ بنائے، بنا نہیں سکے گا.
صحیح. ٹھیک ہے.
جو موٹی موٹی چیزیں اس کو سمجھ میں آتی ہیں وہ صرف اپنے جسم کو لے لے، اس میں بھی اب لازمی بات ہے اللہ پاک کی نعمتوں کو سمجھنے کے لیے جتنا علم، جتنی معلومات ہونی چاہیے وہ ہمیں ہے نہیں. مثال کے طور پر دیکھیں، سورج میں بھی ہمارے لیے نعمتیں رکھی گئیں، چاند میں بھی نعمتیں رکھی گئیں، بارش کے ذریعے ہمارے لیے نعمتیں رکھی گئیں، کاشت کے ذریعے جو زمین ہے، جو چیزیں ہیں ان میں ہمارے لیے نعمتیں رکھی گئیں، پھلوں کے ذریعے ہمارے لیے نعمتیں رکھی گئیں، سبزیوں کے ذریعے ہمارے لیے نعمت رکھی گئیں، انسان کا ہوا کے ذریعے ہمارے لیے نعمت رکھی گئیں. اور نعمتوں کو سمجھنا بہت زیادہ، آپ یہ سمجھے بہت زیادہ گہرائی میں بھی جائیں گے تو آپ خود جائیں گے یار واقعی میں اللہ پاک کی نعمتیں شمار نہیں کر سکتا.
یہاں وہ آیت کہنی پڑے گی آدمی کو، وَإِن تَعُدُّ نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اگر تم اللہ کی نعمتوں کو شمار کرنا چاہو تم اسے شمار نہیں کر سکتے.
سمندر کی گہرائیوں میں آپ کے لیے نعمت ہے. تو آپ کو جب اس چیز کا ادراک ہی نہیں ہے، سمجھ ہی نہیں ہے کہ ہمارے لیے کہاں کہاں نعمتیں رکھی گئی ہیں، تو آپ اس کو شمار کیسے کر سکتے ہیں؟ انسان کے جسم میں ہم نے کہا اتنی تحقیقات ہو گئی، کان پر یوں ہو گئی، تو آنکھ پر یوں ہو گئی، تو اس پر یوں ہو گئی، لیکن کتنی چیزیں اب بھی انسان کے جسم کی پوشیدہ ہیں کہ اللہ پاک نے یہ نعمت بھی بندے کو دی ہوئی ہے.
سبحان اللہ.
تو اب انسان تھوڑی سی یہ فہرست بنائے اللہ پاک نے کیا کیا چیزیں دی ہیں، اور دوسری طرف ایک فہرست بنائے کہ میں ان چیزوں کا کیا استعمال کر رہا ہوں.
اچھا،
آنکھ ہے، میں کیا کیا دیکھتا ہوں کیا نہیں، میں کان سے کیا سنتا ہوں کیا نہیں، زبان سے کیا بولتا ہوں کیا نہیں. تو انسان کو سمجھ میں آئے یار یہ چیزوں کا مس یوز ہو رہا ہے، غلط استعمال ہو رہا ہے، اس طرح استعمال کرنے کا حکم نہیں تھا جس طرح میں کر رہا ہوں. تو اللہ پاک نے نعمتیں بہت دی ہیں، شمار نہیں کر پا رہے اور اس کا استعمال غلط کیے جا رہے ہیں.
اچھا.
اور اللہ پاک نے جو نعمت دی ہے اس کے آپ حقدار نہیں تھے، اپنے فضل سے عنایت فرمائیں گے، اور ہم اس کا غلط استعمال کر رہے ہیں، شکر بھی ادا نہیں کر رہے. شکر کا اصل مفہوم ہی یہی ہے کہ بندہ جو ہے جس چیز کو جس طرح استعمال کرنے کا حکم ہے اس طرح استعمال کرے، وہ بھی نہیں ہو رہا.
یہاں آپ کی بات سے ایک بات ذہن میں آئی تھی کہ ایک تو اللہ تعالیٰ نے نعمتیں دی، ان نعمتوں کو مس یوز بھی کر رہے ہیں.
جی.
اور پھر جملہ کیا ہوتا ہے، بعض وقت کوئی مشکل آ جائے، پریشانی آئے، مصائب آئے، تو پتہ نہیں کون سا گناہ ہو گیا ہے جو یہ مشکلات آ رہی ہیں.
آپ پہلے یہ دیکھیں کہ بندہ اس میں کتنی بڑی غلطیوں کا شکار ہے، اور اس کے بعد نتیجہ یہ ہے کہ بندہ یہاں پر آئے گا ان چیزوں کو، اللہ کی نعمتوں کو، آپ کی عقل کے مطابق لسٹ، اس کے بعد اس کا استعمال جو آپ کر رہے ہیں وہ دیکھیں، پھر دیکھیں اللہ پاک کی کتنی رحمت ہے کہ ہمارے اس غلط استعمال کے باوجود بھی یہ چیزیں ہمارے ساتھ باقی ہیں.
اللہ اکبر.
تو پھر اب ایک انسان کو کسی عبادت کو ادا کرنے میں، کسی برائی سے رکنے میں، کسی تنگی پر صبر کرنے میں کوئی ملامت اور خوف نہیں ہونا چاہیے.
صحیح کہ اللہ تعالیٰ نے اتنی نعمتیں دی ہوئی ہیں اور ان نعمتوں کا ہم مس یوز کر رہے ہوتے ہیں، اور اس کے باوجود رب العالمین کی کتنی بڑی رحمت ہے کہ رب العالمین نے اس نعمت کو ہمارے پاس ویسے ہی برقرار رکھا ہوا ہے. وہ رب ہے، وہ چاہے ہم بد نگاہی کریں، ان آنکھوں کا غلط یوز کریں، اسی وقت آنکھیں پھوٹ جائیں، اسی وقت آنکھیں ضائع ہو جائیں، اور دیگر اعضاء سے ہم غلط کام کریں، گناہوں کی طرف چلے، گناہوں کی طرف ہاتھ بڑھائیں، رب چاہے اسی وقت ہاتھ پاؤں ٹوٹ جائیں، لیکن رب العالمین ان چیزوں کو سلامت رکھتا ہے. تو جب رب کی اتنی رحمتیں ہیں تو کسی وقت اگر کوئی آزمائش آ بھی جاتی ہے تو ہمیں اس پر صبر کرنا چاہیے. اور میں حضرت کی طرف بات لے جانا چاہوں گا، حضور اگر صبر نہ کریں تو کیا ہوگا؟
دیکھیں پہلے ایک چیز سمجھے، صبر جو ہے نا یہ بھی نعمت ہے، مصیبت بھی نعمت ہوتی ہے.
اچھا
کس کے لیے؟ جو مصیبت پر صبر کرے. روایتوں میں اس طرح کے مضامین ملتے ہیں، ایک شخص ہے علم الہی میں اس کا ایک مقام ہے، یعنی کل آخرت میں اس کا یہ مقام ہوگا. اب اس کے نیک اعمال جو ہیں وہ ایسے نہیں ہیں کہ وہ اس مقام تک پہنچ سکے، اس پر مصیبتیں اتاری جاتی ہیں اور اللہ پاک اس شخص کو صبر کی توفیق دیتا ہے، مصیبتوں پر صبر کرتا رہتا ہے یہاں تک کہ اس مقام تک پہنچ جاتا ہے جو علم الہی میں اس کا مقام ہوتا ہے. تو اب یہ جو مصیبت ہوتی ہے یہ بھی انسان کی ترقی کا سبب بنتی ہے. اور پھر آپ یہ سمجھیں بھائی، مصیبت جو ہوتی ہے نا اس کا ایک فائدہ پتہ کیا ہوتا ہے؟ دنیاوی طور پر انسان جو ہوتا ہے اس میں برداشت کی قوت بڑھنا شروع ہوتی ہے.
اچھا
اس میں مقابلے کی طاقت بڑھنا شروع ہوتی ہے. یعنی آپ یہ سمجھے نا، ایک شخص ہے اس کے ساتھ پرابلم یہ ہے، مثال کے طور پہ سواری میں پرابلم ہے، اس کے ساتھ پرابلم گھر کے تعلق سے ہے، تو آپ کو کیا لگتا ہے کہ وہ شخص کی جو باڈی ہے وہ اس میں برداشت کرنے کی صلاحیت پیدا ہوگی یا نہیں ہوگی؟ مثال کے طور پر ایک شخص ہے وہ بڑی مشکل سے مشقت کے ساتھ رہتا ہے، سونے میں آزمائش ہو یا گرمی ہے تو گرمی لگتی ہے، سردی ہے تو سردی لگتی ہے، تو جسم کے اندر ان چیزوں کو فیس کرنے کی طاقت بڑھے گی یا نہیں بڑھے گی؟
بالکل.
اب مثال کے طور پر ایک شخص کو عادت ہی گرمی میں اس کو اے سی کمپلسری چاہیے، اب اس کو کیا ہے، جمعے کی نماز کے لیے جا رہے ہیں صاحب تو ان کے لیے دروازہ کھلے گا، بیٹے کے لیے تو بچے صاحب بیٹھیں گے تو ڈرائیور صاحب باہر نکالیں گے گاڑی، اے سی کے اندر بیٹھیں گے تو مسجد کون سی چاہیے، مسجد بھی ایسی ہو جس کے اندر اے سی ہو. لیکن اب پرابلم کیا ہوتا ہے،
مسجد بھی ایسی ہو جس کے اندر اے سی ہو.
جی مسجد بھی ایسی ہو جس میں اے سی ہو، مگر اس اے سی کے اندر بھی ایک پرابلم ہے کہ گاڑی سے نکل کر مسجد میں جانے تک اس کو گرمی کو فیس کرنا ہے. تو یہ گرمی کو فیس کرنا بھی ایک پرابلم ہے. کسی نے بتایا، باپ نے جو ہے وہ بیٹے کو بولا، بیٹا یہ بٹن دباؤ گے یہ ہو جائے گا، یہ بٹن دباؤ گے خادم آ جائے گا فلا ہو جائے گا. تو اس سے آخری بات کی، ابا جی یہ بتائیے بٹن کون دبائے گا؟
اللہ اللہ.
اب آپ یہ بتائیے کہ کوئی شخص فیسلٹیز کے اندر آتا ہے تو اس کا ریزلٹ کیا آ رہا ہوتا ہے؟ اس کا ورڈ کم ٹو ورڈ جو ریزلٹ ہوتا ہے وہ ضروری نہیں ہے کہ وہ بڑا ہی شکر کر رہا ہو. یعنی آپ یوں سمجھے کہ بہت پیسہ آ گیا تو اب وہ کہے یار میں نے تو اتنا پیسہ کما لیا، میری نسلیں دیکھیں گی. وہ مسجد میں بیٹھے ہوئے مالدار آدمی کہاں مل رہے ہیں، وہ تو مسجد میں بیٹھے رہتے ہیں، وہ تو بس وہ تسبیح پڑھ رہے ہوتے ہیں، وہ تو بس تلاوت کر رہے ہوتے ہیں، وہ اللہ کا شکر ادا کر رہے ہوتے ہیں. تو نعمتوں کی بہت زیادہ زیادتی، بہت زیادہ نعمتوں کی کثرت، بہت زیادہ مال ہو جانا، ایس پر پریکٹس جو چیز نظر آتی ہے اس کے مطابق، ایسا نہیں ہے کہ بندے کے پاس پیسہ زیادہ ہو گیا تو اس کی عبادتیں زیادہ ہو گئی، اس کی ریاضت زیادہ ہو گئی، اس کی صدقے زیادہ ہو گئے. وہ کسی نے ایک بات بیان کی تھی، ایک بہت بڑے صاحب تھے کوئی، تو وہ ان سے زکات لینے گئے ہوں گے، تو انہوں نے بات کی کہ بھائی آپ زکات تو دیتے، زکات کے علاوہ جو رقم ہے نا وہ بھی آپ نفلی صدقہ بھی دیا کریں. تو انہوں نے جواب دیا بس آپ دعا کریں کہ جو میری زکات ہے نا وہ میں پوری دے دیا کروں. اب مثال کے طور پہ ایک شخص کا एक करोड़ है तो 2.5 लाख रुपए ज़कात बनेगी, और एक के पास 100 करोड़ है तो 2.5 करोड़ रुपए ज़कात बनेगी। जो शराइत पाए जाते हैं ना, जो शराइत पाए जाते हैं, जो तफसील उलामा बयान करते हैं उसके मुताबिक, तो अब वो चीज के पैसे इतनी बड़ी अमाउंट देना कितना मुश्किल काम है, कितना मुश्किल काम है। तो आप ये
बहुत बड़ी वाली ईंट रखनी पड़ती
है, ईंट रखे या पूरा पहाड़ रखे वो सारी बात है। तो अगर आप पर मुसीबत आ रही है, आपके अंदर कई तजरिबात आते हैं मुसीबत को फेस करने के, और दूसरी तरफ अगर आपको अल्लाह पाक तौफीक दे सब्र की तो उसका अजर भी है। तो
बंदा जितनी नेमतों में होता है और वो मजीद का तलबगार होता है, और आसानी मिले और वो थोड़ी बाजों का सुस्ती काहली भी आ जाती है उतना ज्यादा उसका डिमांड करता है, और जो मुश्किलात आ रही होती है उसकी वजह से आदमी स्ट्रांग होता जाता है कल्बी तौर पर। इसको हम समझ सकते हैं कि जैसे आदमी जो है वर्जिश करता है, एक्सरसाइज करता है, तो मुश्किलात तो झेलता है लेकिन बॉडी स्ट्रांग हो जाती है। तो इसी तरीके से अगर उसे आजमाइशें आती है तो उसका इनर स्ट्रांग होने लगता है, उसके जो आसाब मजबूत होने लगते हैं, और सब्र करता जाता है तो अल्लाह ताला की तरफ से अजर भी मिलता जाता है उसे।
बहरहाल हमने सब्र का माना मफहूम भी वाजे कर दिया कि अल्लाह पाक ने जिस चीज का हुक्म दिया है उस पर सब्र है, जिस चीज से रोकने का हुक्म फरमाया उससे रुकना भी सब्र है, और इसी तरह मुसीबतों परेशानी के अंदर भी बर्दाश्त करना ये सब्र है। सब्र का पूरा मफहूम, सब्र के बारे में हमने कुछ रिवायात भी बयान कर दी और इसको किस तरह हासिल किया जाएगा। और
अगर सब्र ना करें हुजूर तो क्या करें या क्या होगा?
सब्र ना करें यानी सब्र ना करे वाली बात बड़ी अजीब सी है भाई। अच्छा। आप ये बताइए कि भाई आपने किस चीज पे सब्र करना है। एक तो देखें हमारे यहाँ नॉर्मल जो सब्र की बात होती है वो वही होती है मुसीबत पर सब्र।
ठीक है
भाई, मुसीबत अगर आई है तो वो अपने साथ कुछ नेमतें भी लाई है।
अच्छा।
कि आपको आखिरत का सवाब भी देगी और दीगर फवायद भी देगी। अब ये आपके हाथ में आप क्या लेते हैं, जो चीज आपके लिए मुकर्रर है वो तो मिलनी है, खुश दिली से ले लेंगे तो आखिरत का अजर भी है। दुनिया में भी फायदा ये है कि जो बंदे जहन बना लेते हैं ना, कुव्वत बर्दाश्त पैदा हो जाती है। तकलीफ ऐसी है, हार्ट टूट गए, फुला चीज हो गया, ऑपरेट हो गया, हाय मेरे साथ क्या हो गया, हाय मेरे साथ क्या हो गया, ये करने से कुछ भी नहीं होगा, वो चीज वही रहेगी, हाय हाय प्लस हो जाएगी, मगर वो चीज कवर नहीं हो रही, वो अपने टाइम से ही कवर होनी है। ये प्रॉब्लम आ गई है, मुझको फेस करनी है। जब आपने ये जहन बनाया तो आप खुद जहनी तौर पर पुरसकून हो जाएंगे।
सुभान अल्लाह। जी मदनी चैनल के नाजरीन, इख्तितामी बात ये, आखिरी बात ये कि अगर हम सब्र नहीं करेंगे तो ऐसा नहीं है कि वो प्रॉब्लम हल हो जाएगी, हाँ बेसब्री उसमें मजीद ऐड हो जाएगी, और अगर उस प्रॉब्लम पर हम सब्र कर लेंगे तो अल्लाह ताला की रहमत से उम्मीद है कि हमें उसका अजर भी मिल जाएगा। इसी बात पे अपने गुफ्तगू को इख्तिताम की तरफ लेकर जाते हैं और रुकने शुरा की बारगाह में अर्ज करते हैं, हुजूर दुआ फरमा दीजिए कि हम भी साबिर बन जाएं।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यदिल मुरसलीन इलाल आलमीन। जो जो आशिकान रसूल हमारे साथ शरीक हैं सब पर नसर रहमत फरमा। इलाल आलमीन हम पर करम फरमा, हमें सब्र की तौफीक अता फरमा, हमें गुनाहों से बचते हुए सब्र करते हुए जिंदगी गुजारने की तौफीक अता फरमा, नेकियों पर इस्तिकामत के साथ सब्र के साथ नेकिया करने की तौफीक अता फरमा। इलाल आलमीन मुसीबतें परेशानियाँ इन पर भी हमें सब्र करने की तौफीक अता फरमा, बेसब्री से बचा, बेचैनी से बचा, अपनी रजा पे राजी रहने की तौफीक अता फरमा। इलाल आलमीन हमें अपना हकीकी सब्र करने वाला बंदा बना, हमारी जायज मुरादों पर रहमत की नजर फरमा। सल्लल्लाहु तआला अला खैर खल्की मुहम्मद व अला आलिही व सहबिही अजमईन बिरहमतिका या अरहमर रहीम।
दीन इस्लाम पर मुझे या रब, दीन इस्लाम पर मुझे इस्तिकामत तुम्हर हमत फर।